السلام عليكم. دعاؤں کا اہتمام کرنا یہ بھی رمضان کی روح ہے. راتوں کو عبادت اور قیام کرنا یہ تراویح کی نماز یہ بھی رمضان کی روح ہے. دوسروں کے ساتھ ہمدردی کرنا وسعت کرنا یہ بھی رمضان کی روح. صبر کرنا یہ بھی حدیث پاک میں آیا ہے کہ یہ مہینہ صبر کا ہے. مشائخ نے فرمایا کہ صبر کرنا بھی رمضان کی روح ہے. اسی طرح قرآن پاک کی تلاوت کثرت تلاوت کرنا یہ بھی رمضان کی روح ہے. اور کل کی مجلس میں اس حوالے سے ہم نے یہ بات گزارش کی کہ اللہ رب العزت نے رمضان اور قرآن کا ایک خاص تعلق کر دیا. اور قرآن پاک میں اللہ نے فرما دیا کہ یہی رمضان وہ مہینہ ہے جس میں ہم نے قرآن کو نازل کیا. تو اس مبارک مہینے کا قرآن پاک ساتھ بڑا گہرا تعلق. کل کی مجلس میں ہم نے یہ بھی بتایا کہ حدیث پاک میں آتا ہے کہ کوئی اور عمل انسان کو اللہ کے اتنے قریب نہیں کرتا جتنا تلاوت قرآن ہے. اور کل کی مجلس میں ہم نے یہ بھی عرض کیا کہ جب کوئی شخص قرآن پاک پڑھتا ہے تو اللہ رب العزت کے ساتھ ہم کلامی کر رہا ہوتا ہے. اللہ رب العزت اس کے اس کلام کو سنتے بھی ہیں اور جواب بھی دیتے ہیں. جب وہ الحمدللہ رب العالمین کہتا ہے تو اللہ رب العزت فرماتے ہیں کہ دیکھو میرے بندے نے میری تعریف کی ہے. تو قرآن پاک کا پڑھنا یہ رمضان کی روح ہے. بلکہ مجلس میں ہم نے یہ بھی عرض کیا کہ ہمارے اکابرین نے اس مبارک کلام کی تلاوت کے لیے خوب جد و جہد بھی کی. ایسی مثال چھوڑ دی ہے کہ جس کی آگے اب مثال ملتی نہیں ہے. چنانچہ امام ابو حنیفہ رحمۃ اللہ علیہ سے ان کے حالات میں لکھا ہے کہ 63 مرتبہ قرآن پاک مکمل فرماتے. کل کی مجلس میں ہم نے حضرت شیخ الحدیث رحمۃ اللہ علیہ کا بھی تذکرہ کیا کہ آپ جب قرآن پاک سناتے تھے تو پورے مہینے میں 30 مرتبہ قرآن پاک مکمل فرماتے تھے. کل کی مجلس میں ہم نے یہ بھی عرض کیا کہ کم از کم 2 لوگ ایسے ہیں جو کم و بیش اس مجمع میں ہیں جو کم و بیش 20 قرآن پاک مکمل رمضان کرتے. آج کی اس مجلس میں قرآن پاک سے متعلق اور رمضان سے متعلق ایک اہم واقعہ بیان کرنا مقصود ہے. حضرت شیخ الہند رحمۃ اللہ علیہ بڑے صغیر پاک و ہند کے اپنے دور کے سب سے بڑے عالم بھی اور سب سے بڑے بزرگ بھی. حضرت کا شوق رمضان مبارک میں تراویح کی نماز کے بعد نفلوں میں قرآن سننے کا آپ کی زندگی کا جوانی سے لے کے بڑھاپے تک کا یہ معمول رہا. تراویح کی نماز کے بعد آپ ہی کے شاگردوں میں سے ایک دو شاگردوں کو آپ گھر لے جاتے اور وہ قرآن پاک سناتے اور آپ پیچھے نفلوں میں پوری رات سحری تک قرآن پاک سنتے رہے. تو جوانی تک تو یہ صحیح تھا. جب بڑھاپا آیا اور بہت زیادہ بڑھاپے کی زندگی جب آ گئی پوری رات یوں قیام کرنا جو تھا اس کی وجہ سے صحت خراب ہو جاتی. جسم پر نقاہت ہوتی. اگلے دن پھر روزہ بھی رکھنا ہے اور پھر بہت سارے شاگرد ہیں بہت سارے متعلقین ہیں بہت سارے امور پورے دن میں جن کو ڈیل کرنا ہے. تو घर के जो लोग थे, हजरत के साहबजादा थे या बच्चियां थी, या घर के फैमिली के जो लोग, तो परेशान होते थे कि जी उनका वजू जो है पूरी रात कयाम करते, ये कोई उम्र है? मगर इस रमजान में कुरान पाक सुनने का मामूल ऐसा और रमजान के मामले में इबादत का शौक ऐसा था कि इस मामले में सख्ती फरमा देते, किसी की हिम्मत नहीं हो सकती थी कि वो हजरत को ये कह सके कि हजरत कि पूरी जो रात सहरी तक कयाम करना है इसको थोड़ा कम कर दे, 1-2 घंटा कर ले, जैसे बंदा सजेशन दे सकता है। इस मामले में कोई किसी की राय आपने को भूल नहीं, या अगर खानदान में से कोई ये कहना चाहे यदि 1-2 दिन जरा छुट्टी कर ले इसके बाद फिर कर लीजिएगा, तो सबको पता था कि फिर ये एक डांट डपट वाला मामला है, तो कोई भी हजरत को ये कहता नहीं था कि जी टाइम थोड़ा कर ले या दिन कम कर ले। और बहुत ज्यादा बुढ़ापे का जब जमाना था तब भी यही मामूल, तरावी की नमाज पढ़नी है और तरावी के बाद से लेके सहरी तक पूरी रात नफलों में कुरान सुनना है। जब उम्र बहुत ही ज्यादा बुढ़ापे को पहुंच गई तो 1 साल रमजान अभी शुरू हुआ और हजरत ने ये मामूल शुरू किया तो तबीयत बिगड़ भी रही थी, चेहरे पे भी नकाहत थी, करके लोग तरस भी खाते रहते भी थे। इतनी तबीयत जो खराब हो गई तो घर के बच्चों ने सोचा कि कोई इसका तो हल निकालना है। आखिर जहन में आइडिया आया, ये जो हजरत के शागिर्द हैं जो कुरान पाक सुनाते हैं, जिनके पीछे खड़े रह के हजरत तिलावत सुनते हैं पूरी रात, तो उन कारी साहब से बात की जाए कि जी आप हजरत से कह दें कि आज मैं थका हूं या मैं बीमार हूं। अरे इंसान को थोड़ी बहुत बीमारी तो होती ही है और थकावट रमजान में तो होती ही है, आप कह दीजिएगा कि हजरत मैं थका हूं। इसलिए कह रहे हैं कि हजरत बहुत ही बीमार है, बहुत ही बूढ़े हैं, पूरे रमजान यूं करना सेहत को बहुत ज्यादा खराब कर रहे हैं। शाकिर भी हजरत से बड़ी मोहब्बत करता था, उसने कहा जी बिल्कुल हजरत की सेहत के लिए किया जा सकता है, आज ऐसा ही करूंगा। रात तरावी के बाद कारी साहब हजरत के उजरे में तशरीफ लाए और अभी नफले शुरू करनी ही थी कि कारी साहब ने अर्ज किया कि हजरत आज तो तबीयत बहुत तकलीफ, आज सुनाने से माजूर हूँ, आज हजरत मुझे माफ करवा दे। हजरत फरमान बहुत अच्छा, अगर आप बीमार हैं और आप थके हुए हैं आपको आराम करना चाहिए, हाथ पकड़ के फरमाया कि ये मेरा बिस्तर है इसको लेट जाए। अब हजरत ने अपने ही बिस्तर पे उनको लिटा दिया, अब इतने तो थके हुए थे नहीं, लेटे लेटे सोच रहे हैं कि आराम को हजरत को करवाना था और हजरत ने अपने बिस्तर में मुझे लिटा दिया। अब ये सोच ही रहे थे तो थोड़ी देर बाद महसूस हुआ कि कोई पैर दबा रहा, आप खोल के तो देखा तो हजरत पैर दबा रहे, फौरन पैर समेटेंगे, हजरत ये आप क्या कर रहे हैं? हजरत ने फरमाया भाई रमजान की रातें हैं, इबादत की रातें हैं, नफली में कुरान सुनने की इबादत अगर नहीं कर सक रहा आप जो बीमार हैं तो बीमार की खिदमत करने वाली इबादत सोचा कर लूं, इसलिए आपके पैर दबा रहा। कारी साहब ने कहा कि हजरत मुसल्ले पे ही आ जाए, आपको कुरान ही सुना दे। तो इतना शौक कुरान सुनने, जो कुरान ज्यादा पढ़ता है समझ ले कि उसको इस महीने की रूह हासिल हो, इस मुबारक महीने को असर करने का काम है, इबादत है, और इबादतों में जो सबसे बड़ा काम वो तिलावत कुरान है। अल्लाह रब्बुल इज्जत हमें ये तौफीक नसीब फरमाए। आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए समझ रहा हूँ, रात बतर ले, आंखों को बंद कर ले, सर को झुका ले। दुनिया और जो कुछ दुनिया में है उससे हट कट के अल्लाह की याद में डूब जाए। थोड़ी देर के लिए अपने दिलों में अल्लाह को याद कर ले, आंखों को बंद कर ले, सर को झुका ले। फिर है तेरा खुदाया, मैं तो इस काबिल न था। शुक्र है तेरा खुदाया, मैं तो इस काबिल न था। तूने अपने घर बुलाया, मैं तो इस काबिल न था। तूने अपने घर बुलाया, मैं तो इस काबिल न था। डाल दी ठंडक में दे, सीने में तूने साथिया। डाल दी ठंडक में दे, सीने में तूने साथिया। अपने सीने से लगाया, मैं तो इस काबिल न था। अपने सीने से लगाया, मैं तो इस काबिल न था। शुक्र है तेरा बनाया, मैं तो इस काबिल न था। मैं किताबे राह तूने दस्तगीरी आपकी, मैं कहता बेरा तूने दस्तगीरी आपकी, तू ही मुझको तो राह पे लाया, मैं तो इस काबिल न था, तू ही मुझको राह पे लाया, मैं तो इस काबिल न था, शुक्र है तेरा खुदाया, मैं तो इस काबिल न था, तूने अपने घर बुलाया, मैं तो इस काबिल न था। دعا کر لیجئے. سبحان ربي العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. اللهم عنا على ذكرك وشكرك وحسن عبادتك. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.